الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم وبارك وسلم تسليما كثيرا. أما بعد، اس وقت ہماری خوش قسمتی سے حضرت دامت برکاتہم یہاں تشریف فرما ہے، ان کی موجودگی میں کوئی بات کرنا اگر سے بے ادبی معلوم ہوتا ہے، لیکن کیونکہ حضرت ہی کا حکم ہے اور ہمیں بزرگوں نے یہ سکھایا ہے کہ الامر فوق الادب، جب حکم مل جائے تو پھر صحیح طریقہ یہی ہے تو اس کے اوپر عمل کیا جائے اور دوسرے تمام تقاضوں کو اس کے مقابلے میں ترک کر دیا جائے، اور پھر ایسے موقع پر جو بات کہی جاتی ہے وہ بھی انہی بڑوں کا، بزرگوں کا، اکابر کا فیض ہوتا ہے، اللہ تبارک و تعالیٰ ان کی برکت سے ایسی بات کہلوا دیتے ہیں جو کہنے والے کے لیے بھی فائدہ مند ہو اور سننے والے کے لیے بھی فائدہ مند ہو. اس لیے جو سلسلہ کافی ہفتوں سے چل رہا ہے اسی کو برقرار رکھتے ہوئے کچھ گزارشات پیش کرتا ہوں اور پھر آخر میں انشاءاللہ حضرت والا کچھ ارشاد فرمائیں گے، اللہ تبارک و تعالی ہم سب کو اس سے نفع پہنچائے. بات چل رہی تھی اللہ جل جلالہ کی محبت کی، کہ در حقیقت یہ محبت ہی وہ چیز ہے جو دین پر عمل کرنے کو آسان بھی بنا دیتی ہے اور اللہ تبارک و تعالیٰ کے فضل و کرم سے اس میں جو مشکل کام ہیں وہ بھی آسان ہو جاتے ہیں، کیونکہ حضرت مولانا رومی رحمۃ اللہ علیہ فرماتے ہیں از محبت تلخا شیری شبد، جب محبت ہو جاتی ہے تو کڑوی باتیں بھی میٹھی لگنے لگتی، یعنی اس محبت کے خاطر، اس محبت کے تقاضوں کے خاطر انسان مشکل سے مشکل کام کر لیتا ہے. ماں ہے، اس کو بچے سے محبت ہے، تو اس بچے کے خاطر کیا کیا مشقتیں اٹھاتی ہے، سردی ہے، جاڑا ہے، لحاف میں لیٹی ہوئی ہے اور بچے نے پیشاب کر دیا تو اس کو دھونے کے لیے سردی کے اندر جا رہی ہے، جاڑے میں جا رہی ہے، یہ مشقت اٹھا رہی ہے، لیکن چونکہ محبت ہے، اللہ تبارک و تعالیٰ نے محبت دے دی ہے بچے کی، تو اس واسطے یہ ساری مشقتیں آسان لگنے لگتی ہیں. تر محبت تلخا چینی سبز. اب یہ بات چل رہی تھی کہ اس محبت کو حاصل کرنے کے طریقے کیا ہیں اور اس کے اثرات و ثمرات کیا ہیں. تو امام حلیمی رحمت اللہ علیہ کا بیان چل رہا تھا کہ انہوں نے 10 چیزیں بیان فرمائی جو محبت کے اثرات بھی ہیں اور محبت حاصل کرنے کے راستے بھی ہیں. منطقی لوگ چاہے اس کو دور کہیں یا تسلسل کہیں، لیکن حقیقت یہی ہے کہ ان چیزوں سے محبت حاصل ہوتی ہے، محبت سے یہ چیزیں آگے. جو جو آدمی اس میں ترقی کرتا جائے گا محبت میں ترقی ہوتی جائے گی، اور جو جو محبت میں ترقی ہوتی جائے گی ان اعمال میں اضافہ ہوتا جائے گا. تو یہ اللہ تبارک و تعالیٰ کا بنایا ہوا نظم ہے. تو ان میں سے 10 چیزوں میں سے 8 چیزوں کا بیان پہلے ہوا ہے اور پچھلے ہفتے ذکر کیا تھا کہ نوافل نفلی عبادتوں کی کثرت یہ سبب بنتی ہے اللہ تبارک و تعالیٰ کے قرب کا بھی اور اس کی محبت کے اضافے کا، محبت میں اضافے کا. اور پچھلے ہفتے میں نے عرض کیا تھا کہ نفل نوافل کا جو لفظ استعمال فرمایا امام حلیم حلیمی رحمتہ اللہ علیہ نے، تو اس میں 2 چیزیں شامل ہیں. ایک تو نفلی عبادتیں، جیسے نماز، نفلی نماز، نفلی روزہ، نفلی صدقہ، نفلی حج، نفلی عمرہ، تلاوت، ذکر، تسبیحات، یہ سب نفلی عبادتوں میں داخل ہیں. تو جتنا جتنا انسان اس میں ترقی کرے گا اسی نسبت سے اللہ تبارک و تعالیٰ کی محبت قلب میں پیدا ہوگی. اور دوسری چیز ہے نفلی اعمال، یعنی جو بذات خود عبادت نہیں ہے، بذات خود دیکھنے میں عبادت نہیں ہے، لیکن وہ حسن نیت سے اور حسن طریق سے وہ بھی نفلی عبادت کے حکم میں بن جاتے ہیں. یہ بے شمار ہیں، ان کی کوئی حد و نہایت نہیں. حدیث میں نبی کریم سرورِ عالم صلی اللہ علیہ وسلم نے فرمایا کہ آپ کسی سے خندہ پیشانی کے ساتھ مل لو، یہ بھی صدقہ ہے. ان تلقى اخاك بوجه طلق، خندہ پیشانی کے ساتھ مل لو کسی اپنے بھائی سے، تو یہ بھی صدقہ ہے. یہاں فرمایا کہ حتى اللقمه کی ترفعها الى في امراتك، وہ لقمہ جو تم اٹھا کر اپنی بیوی کے منہ میں دو، یہ بھی صدقہ ہے. تو اس طرح اشارہ اس بات کی طرف فرما دیا کہ وہ کام جو ہم دنیا کے اندر بظاہر دنیاوی مقاصد کے لیے کرتے ہیں، اپنی ذاتی خواہش کے ذریعے کرتے ہیں، انہی کو اگر انسان اللہ تبارک و تعالیٰ کی رضا کی خاطر اور نبی کریم سرورِ دو عالم صلی اللہ علیہ وسلم کی سنت کی اتباع کی نیت سے انجام دیتا رہے تو وہ بھی نفلی اعمال میں داخل ہے. اور اس طرح صبح سے لے کر شام تک کی زندگی میں کوئی عمل ایسا نہیں ہے جو نفلی اعمال میں داخل کر کے عبادت نہ بنایا جا سکے. بات ساری دھیان کی ہے، توجہ کی ہے اور اس فکر کی ہے کہ میں جو کام کروں وہ اللہ تبارک و تعالیٰ کی رضا کے خاطر کروں. ہمارے حضرت والا حضرت عارف قدس اللہ تعالیٰ سرہ فرمایا کرتے تھے کہ دین جو ہے وہ زاویہ نگاہ کی تبدیلی کا نام ہے. زاویہ نگاہ، جس کو دوسرے الفاظ میں نیت کہہ لو، کہ زاویہ نگاہ کی تبدیلی کا نام ہے. ایک چیز جو ظاہر میں دنیا نظر آ رہی ہے، لیکن زاویہ نگاہ بدل لو وہی چیز دین بن جائے گی. खाना पीना सोना जागना बातें करना लोगों से मिलना, ये सारे के सारे काम हुस्न नीयत और हुस्न तरीक से ये इबादत बन जाती। तो खुदा खुलासा ये कि ये जो नवाफिल का फरमाया के नवाफिल जो होते हैं ये अल्लाह तबारक व तआला के कुर्ब का जरिया बनते हैं और इनसे अल्लाह तबारक व तआला की मोहब्बत में इजाफा होता है। ये नवाफिल नफली इबादतों को भी शामिल है और इन नफली अमाल को भी शामिल है। जिसमें आता है कि एक बंदा जा रहा था, रास्ते में कांटे की शाख पड़ी हुई देखी, उसने वो कांटे की शाख रास्ते से हटा दी कि किसी अल्लाह के बंदे के पांव में न चुभ जाए, उसको तकलीफ ना हो। तो किसी इंसान की मुतवक्का तकलीफ को दूर करने के लिए वो शाख हटा दी। हदीस में आता है फशकर अल्लाह लहू फगफर लहू, अल्लाह तबारक व तआला ने उसकी कदरदानी इतनी फरमाई इस अमल की कि उसी को उसको मगफरत फरमाई। तो बज़ाहिर देखने में छोटा सा अमल था लेकिन क्योंकि अल्लाह तबारक व तआला की रजा के खातिर अंजाम दिया गया, अल्लाह तबारक व तआला के हुक्म की तामील में अंजाम दिया गया, तो अल्लाह ताला ने उसके ऊपर मगफरत फरमा दी। इसीलिए फरमाया गया कि ला तहकिरन मिन अलमारूफ शैअन, किसी भी नेकी के काम को हकीर न समझो। जिस वक्त जिस नेकी का ख्याल आ जाए, नेक काम का ख्याल आ जाए कि ये कर लो, तो उस वक्त उस काम को कर गुजरो। हजरत वाला फरमाते हैं हजरत उमर बिन खत्ताब रहू कि ये जो किसी नेक काम का ख्याल दिल में आता है इसको उसको सूफियाए किराम कहते हैं वारिद है, ये वारिद कल पर वारिद हुई बात। तो ये वारिद जो होता है ये मेहमान है अल्लाह ताला की तरफ से, इस मेहमान की कदरदानी कर लोगे तो ये बार बार आएगा, और अगर इसकी नाकदरी की, इसको झटक दिया कि चलो आया था ख्याल बस झटक के खामोश हो गए, तो फिर ये दोबारा नहीं आएगा। तो इसलिए जिस नेकी का ख्याल जिस वक्त भी आ जाए अल्लाह तबारक व तआला की रहमत के नाम के फजल से उसको अल्लाह ताला की तौफीक समझो और उसके लिए अपने उस के ऊपर अमल कर लो। वो सब नफली आमल उसके नतीजे में अल्लाह तबारक व तआला अपनी मोहब्बत में इंशाल्लाह इजाफा फरमाएंगे। मैंने किताब छोटी सी लिखी है आसान नेकियां के नाम, जिसमें दरहकीकत वो इसी हदीस पाक की तामील में लिखी है कि ला तहकिरन मिन अलमारूफ शैअन, तो किसी नेक की किसी भी नेकी के काम को हकीर न जानो। तो क्या क्या छोटे छोटे आमाल हैं देखने में आसान से हैं, कोई वक्त नहीं लगता, कोई मेहनत नहीं लगती, लेकिन उसकी फजाइल बड़े जबरदस्त हैं और उसके फवायद बड़े जबरदस्त हैं। अल्लाह तबारक व तआला की रजा हासिल होती है, अल्लाह तबारक व तआला उससे राजी होते हैं, और फिर इन आमाल की बदौलत जब अल्लाह की रजा के लिए किए जाएं तो इनसे मोहब्बत में इजाफा होता है। अल्लाह तबारक व तआला अपने फजल व करम से अपनी रहमत से हम सबको उसकी तौफीक अता फरमाए। ये रहने दें वही ठीक है। तो नबी बात जो हजरत फरमा रहे हैं इमाम हलीम रहमतुल्लाह अलैह के जो मोहब्बत के आसार में से भी है और मोहब्बत का मोहब्बत का हासिल करने का एक रास्ता भी है, वो ये है कि जो अहले मोहब्बत हैं जिनके दिल में अल्लाह तबारक व तआला ने अपनी मोहब्बत पैदा फरमाई है उनसे मोहब्बत और उनसे ताल्लुक रखो, तो ये कलील है अल्लाह तबारक व तआला की मोहब्बत आते करने। हजरत ने पिछले मरतबा ये हजरत के उम्र रसल्लाहु तआला से रोह का इशारा सुनाया था कि हजरत मजदूर साहब रहमतुल्लाह अलैह ने हजरत वाला से पूछा था कि उम्र रसल्लाहु तआला से रोह से कि कैसे हासिल हुई अल्लाह तआला की मोहब्बत। तो हजरत ने सुनाया था कि हजरत हकीम उम्र रसल्लाहु तआला से रोह ने फरमाया कि जो अहले मोहब्बत हैं उनकी जूतियों में जा पड़ो, उनकी जूतियों में जा पड़ो, यानी उनके उनकी सहबत में इस तरह अपने आप को फना कर दो कि अब اپنی انا، اپنی نفسانیت، اپنا وجود اس کی فنا کر کے ان کے صحبت میں پڑ جاؤ تو اللہ تبارک وتعالیٰ اپنے فضل و کرم سے تمہیں بھی اہل محبت میں شامل فرما لے. تو جس کے دل میں اللہ جل جلالہ کی محبت ہے اس کی صحبت اختیار کرنا اور اس سے محبت رکھنا، یہ ایک آسان ترین راستہ ہی ہے اللہ تعالیٰ کی محبت کے حصول کا. اور یہ بات جو فرمائی ہے ویسے ہی نہیں فرما دی، حدیث میں نبی کریم صلی اللہ علیہ وسلم کا نشان، ایک صحابی تھے انہوں نے آ کر عرض کیا کہ رسول اللہ قیامت کب آئے گی، قیامت کب آئے گی؟ تو رسول کریم صلی اللہ علیہ وسلم نے جواب میں بڑا عجیب جملہ فرمایا ما عادت لہا، قیامت کی کیا تیاری کر رکھی ہے تم؟ یعنی یہ جو پوچھ رہے ہو کہ قیامت کب آئے گی، جیسے کہ بڑا اشتیاق ہو کہ کب آئے گی، تو اشتیاق جو ہوتا ہے وہ اس وقت ہو سکتا ہے جب آدمی نے خوب تیاری کر رکھی ہو قیامت کی. تو ما عادت لہا، کیا تیاری کی ہے تم نے قیامت کی جو پوچھ رہے ہو کہ قیامت کب آئے گی؟ تو ان صحابی نے عرض کیا کہ انہوں نے خوب جواب دیا، انہوں نے عرض کیا کہ عرض اللہ ما عادت لہا کثیر صوم ولا صلاح، کہ رسول اللہ میں نے کچھ بہت زیادہ روزے نماز تو کرنے رکھے قیامت کے لیے، لیکن ولکنی احب اللہ و رسولہ، لیکن میں اللہ اور اس کے رسول سے محبت کرتا ہوں، لمبے چوڑے اعمال تو میں نے نہیں کر رکھے لیکن محبت ہے مجھے اللہ اور اس کے رسول سرکار. تو اس کے جواب میں سرکار دو عالم صلی اللہ علیہ وسلم نے عجیب بات فرمایا کہ المرء مع من احب، انسان انہی کے ساتھ ہی رہے گا جو جن سے وہ محبت کرتا ہے، جس سے محبت کرتا ہے اسی کے ساتھ رہے گا، یعنی قیامت میں آ کے رکھنا. تو صحابہ فرماتے ہیں کہ جس دن ہم نے نبی کریم صلی اللہ علیہ وسلم سے یہ بات سنی کہ انسان انہی کے ساتھ رہے گا جن سے محبت کرتا ہے، تو اس دن ہمیں اتنی خوشی ہوئی کہ اس سے پہلے کبھی اتنی خوشی نہیں ہوئی ایمان لانے کے بعد، اتنی عظیم بشارت مل گئی. کیونکہ ہر صحابی جانثار عاشق تھا نبی کریم صلی اللہ علیہ وسلم، محبت کے معراج کو پہنچا ہوا سرکار دو عالم صلی اللہ علیہ وسلم، اس لیے جب یہ سنا کہ آدمی ان کے ساتھ ہوگا جن سے محبت کرتا ہے، تو صحابہ کہتے ہیں اس سے زیادہ خوشی سے پہلے کبھی نہیں ہوئی تھی جتنی اس دن یہ بات سن کر. تو یہ حضرت نے جو بات فرمائی در حقیقت یہ اس حدیث سے مستفاد ہے، حدیث سے حاصل، حدیث میں رسول کریم صلی اللہ علیہ وسلم نے فرمایا. اس لیے جو اللہ والے ہیں ان کے ساتھ محبت رکھنا اور ان کی صحبت اور اختیار کرنا یہ سب سے بڑا ذریعہ ہے اللہ جل جلالہ کے قرب کا اور اللہ تبارک و تعالیٰ کے ساتھ محبت پیدا کرنے کا. اللہ بچائے اللہ والوں، اسی واسطے فرمایا کہ اللہ والوں سے اگر بالفرض طبیعت میں مناسبت نہ بھی ہو تو کوئی کلمہ ایسا مت نکالو، کوئی ایسی بات نہ کرو جو ان کی گستاخی تک پہنچتی ہو یا ان کی برائی تک پہنچتی ہو. ایک مشہور ہے مان آزا جی ولی فقط آزن تو بالحرب، حدیث قدسی کے طور پر مشہور، اللہ تعالیٰ فرماتے ہیں جو میرے کسی دوست سے دشمنی رکھتے میں اس سے کے خلاف اعلان جنگ کروں. تو اس واسطے اللہ والے اگر ان سے طبی مناسبت بھی نہیں ہے تو کوئی کلمہ ایسا نہ ہو، کوئی انداز ایسا نہ ہو کہ جو ان کے لیے شان کے خلاف ہو، اس کے بجائے محبت رکھو. کیا پتا اللہ تبارک و تعالیٰ اسی محبت کے صدقے میں ہمارا بیڑا پار ہو. اللہ اکبر. حضرت مالک ابن دینار رحمت اللہ علیہ تابعین میں سے ہیں، بڑے درجے کے بزرگ ہیں. ان کا واقعہ لکھا ہے کہ ایک مرتبہ ایک قبرستان میں جا رہے تھے تو دیکھا دو نوجوان ہیں بیٹھے کچھ لکھ رہے ہیں، तो इन्होंने करीब जाकर पूछा कि भाई क्या लिख रहे हो। तो उन्होंने कहा कि हम अल्लाह तबारक व तआला से मोहब्बत करने वालों की फहरिस्त मुरतब कर, उन लोगों के नाम लिख रहे हैं जिनको अल्लाह जल्ल जलालहू से मोहब्बत है। तो गया दरहकीकत वो फरिश्ते थे और मालिक इब्न दीनार रहमतुल्लाह अलैह को मुनकशिफ भी कर दिए गए कि दो फरिश्ते हैं जो उन लोगों के नाम लिख रहे हैं जिन्हें अल्लाह जल्ल जलालहू से मोहब्बत है। तो मालिक इब्न दीनार रहमतुल्लाह अलैह को जस्तजू हुई, पूछा कि भाई खुदा के लिए मुझे बताओ आपने जो फहरिस्त मुरतब की है उसमें कहीं मेरा भी नाम है उन लोगों में जो अल्लाह जल्ल जलालहू से मोहब्बत करते। तो उन्होंने कहा नहीं, तुम्हारा नाम है। ये जो सुना कि मेरा नाम नहीं है तो फौरन गश्तकारी हुई और बेहोश होकर गिर गए सदमे से कि मेरा नाम उन लोगों में शामिल नहीं है जो अल्लाह तबारक व तआला की मोहब्बत करते। बेहोश हो, कुछ देर बेहोश रहे और बेहोश होने के बाद कुछ देर के बाद जब होश आया तो इनसे बड़ी लजाजत से कहा कि मैं एक इल्तिजा करता हूं आपसे कि आपने जो फहरिस्त बनाई है अल्लाह तबारक व तआला से मोहब्बत करने वालों की, उसके आखिर में कहीं हाशिए पर मेरा नाम इस तरह लिख दो कि ये भी एक तुफैली है जो अल्लाह से मोहब्बत करने वालों से मोहब्बत करता है, जो अल्लाह तबारक व तआला से मोहब्बत करने वालों से मोहब्बत करता है, तुफैली इसका नाम लिख दो मेरा। जब इन्होंने ये कहा कि एक तुफैली के तौर पर नाम लिख दो कि जो अल्लाह तबारक व तआला से मोहब्बत करने वालों से मोहब्बत रखता है, तो उसके जवाब में उन फरिश्तों ने कहा कि अब हमें हुक्म मिला है कि तुम्हारा नाम फहरिस्त में शामिल कर लें, उसी फहरिस्त में शामिल कर लें जो अल्लाह तबारक व तआला से मोहब्बत करने वालों की फहरिस्त, उसी में शामिल कर। तो अल्लाह तबारक व तआला जो अब अल्लाह तबारक व तआला के जो वली होते हैं, जो अल्लाह तबारक व तआला से मोहब्बत रखने वाले होते हैं, उनसे मोहब्बत के नतीजे में अल्लाह तबारक व तआला पहुंचा देता है वहां। इसलिए हजरत मौलाना इमाम हलीमी रहमतुल्लाह अलैह फरमाते हैं कि अल्लाह जल्ल जलालहू की मोहब्बत हासिल करने का तरीका यह है कि वो जिस शख्स को भी अल्लाह तबारक व तआला से जिस दर्जे का कुर्ब हासिल हो उससे इंसान मोहब्बत करे और उसकी तारीफ सुनने से खुश हो, और जो भी अल्लाह तबारक व तआला के दीन की दीन के अंदर कोई काम कर रहा हो उससे मोहब्बत रखे, उससे ताल्लुक रखे, उसके साथ मिलता जुलता रहे, उसके साथ उठता बैठता रहे, तो इससे बहुत तेजी के साथ अल्लाह तबारक व तआला फजल फरमा देते हैं और वो मोहब्बत उसकी तरफ भी मुंतकिल हो जाती है। तो ये जो हमारे यहां तरीका चला आया है कि भाई हर इंसान किसी अल्लाह वाले की तरफ रुजू करके अपनी इस्लाह कराने की फिक्र करे, वो भी इसका एक बड़ा अजीम हिस्सा है कि जिसकी तरफ रुजू करता है वो ऐसे ही शेख होता है कि जिसको अल्लाह तबारक व तआला ने अपनी मोहब्बत से नवाजा हुआ है, तो उसके पास जाना, उसके पास बैठना, उसके उसकी बातें सुनना, उसके अंदाज देखना, उससे मोहब्बत रखना, इस पर अल्लाह तबारक व तआला फजल व करम फरमा देते। यहां मामला इल्म का नहीं, इल्म जो हरूफ और नकूश का इल्म है ये तो एक बादोकात अल्लाह बचाए हिजाब बन जाता है, लेकिन जो इल्म के अंदर जो चीज बरकत पैदा करती है, उसका हकीकत समरा अदा करती है, वो दरहकीकत अल्लाह वालों की सोहबत, अल्लाह वालों के कुर्ब करीब पहुंचना है। हमारे हजरत नौनौती रहमतुल्लाह अलैह, हजरत गंगोई रहमतुल्लाह अलैह, इतने बड़े असाफी ने इल्म حضرت نانوتوی کے علم کا حال یہ ہے کہ حضرت تھانوی رحمۃ اللہ علیہ فرماتے ہیں کہ میں ان کی کتابیں پڑھنے سے محروم رہتا ہوں، اس لیے کہ کچھ دیر تک جو سمجھ میں آتی ہیں اس کے بعد سمجھنے میں تکلف کرنا پڑتا ہے اور تکلف کا بندہ عادی نہیں، اس لیے میں پڑھ نہیں سکتا پوری حضرت نانوتوی علیہ السلام آب حیات کے بارے میں خاص طور پر ایسے علوم ہے. حضرت تھانوی رحمۃ اللہ علیہ جیسا انسان بھی بحر علم، وہ بھی فرما رہے ہیں کہ پوری طرح بعض اوقات سمجھ میں نہیں آتی، اتنے دقیق اور غامض علوم ہوتے ہیں حضرت تھانوی رحمۃ اللہ علیہ، اتنے بڑے عالم جائے کس کے پاس؟ حضرت حاجی امداد اللہ صاحب ماجد المفتی رحمۃ اللہ علیہ، جن کے جو ضابطے میں پورے درس نظامی کے فارغ و تحصیل بھی نہیں، ان کی خدمت میں جا کر کیوں گئے؟ اس لیے گئے کہ اللہ والے تھے، اللہ تبارک و تعالیٰ کی محبت دلوں میں دل میں تھی، اور ان کی صحبت اور خدمت سے یہ توقع تھی کہ ان سے ہمیں بھی اللہ تبارک و تعالیٰ کی محبت انشاءاللہ حاصل ہوگی، اس لیے وہاں پر گئے. کسی نے پوچھا، میں نے اپنے ازواج سے سنا، کسی نے پوچھا کہ حضرت آپ اتنے بڑے علماء ہیں، حاجی صاحب کے پاس کیوں گئے؟ انہوں نے تو الٹا معاملہ چاہیے تھا کہ حاجی صاحب کو چاہیے تھا کہ آپ کے پاس آتے، وہ عالم نہیں تھے ضابطے کے اور آپ عالم تھے. تو حضرت نے جواب میں فرمایا کہ بھئی ہماری مثال اور حضرت حاجی صاحب رحمۃ اللہ علیہ کی مثال یوں سمجھو کہ جیسے ایک شخص ہے، اس کو بادام جو ہوتا ہے نا کھانے کا بادام، اس کے بارے میں بڑی اس کو تحقیقات یاد ہیں کہ یہ بادام کہاں پیدا ہوتا ہے اور کیسا ہوتا ہے اور کتنی قسموں کا ہوتا ہے اور کیا کس کی تاریخ ہے اور کیا اس کا جغرافیہ ہے، ساری تفصیلات اس کو تفصیل سے معلوم ہے. اگر اس سے کہا جائے کہ بادام پر ایک تحقیقی مقالہ لکھ دو تو وہ مقالہ لکھ دے، پی ایچ ڈی کر لے اس کے اوپر، ساری تحقیقات اس کی بیان کر دی. لیکن اس سے پوچھو کبھی کھایا بادام؟ تو کہتا جی کھایا تو نہیں. تو تحقیقات تو ساری حاصل ہیں لیکن کھایا نہیں. ایک وہ شخص ہے کہ جس کو کچھ تخیل واقف نہیں ہے، بادام کی کیا تاریخ ہے، کہاں پیدا ہوتا ہے، کتنی قسمیں ہوتی ہیں، کچھ پتہ نہیں ہے، لیکن روز کھاتا ہے صبح شام. تو بتاؤ وہ پہلا والا افضل ہوا یا دوسرا افضل ہوا؟ تو فرماتے ہیں کہ ہم نے سب کچھ علوم حاصل کیے تھے، بے شک تحقیقات حاصل کی تھی، لیکن حضرت حاجی صاحب رحمۃ اللہ کی خدمت میں حاضر ہوئے تو آپ نے وہ بادام اٹھا کے ہمارے منہ میں رکھ دیا کہ لو کھا لو، اس لیے حاضر. تو اس لیے یہ علوم، ظاہری علوم جو ہیں، یہ محض ایک بعض اوقات دھوکہ بن جاتے ہیں اگر کسی اللہ والے کی صحبت اور خدمت حاصل نہ ہو. پتہ نہیں کیا 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 فتنے پیدا کر دیتا ہے یہ علم، کبر پیدا کر دیتا ہے، عجب پیدا کر دیتا ہے، حب جاہ پیدا کر دیتا ہے، حب مال پیدا کر دیتا ہے، اور حسد پیدا کر دیتا ہے، پتہ نہیں کیا کچھ پیدا کر دیتا ہے. تو جو بیچارہ جاہل آدمی ہے جس کو کچھ علم نہیں ہے لیکن کم از کم ان بیماریوں سے تو محفوظ ہے، تکبر اس میں نہیں، حسد اس میں نہیں، کہیں پہ حسد کرے، کہیں پہ تکبر کرے، کہیں پر عجب میں مبتلا ہو، حب جاہ کہاں گیا، اسے کیا شہرت، اسے کیا تعلق ہے دیہاتی آدمی کو، تو اس میں نہ حب جاہ ہے، نہ حب مال ہے، نہ اس میں کبر ہے، نہ عجب ہے، نہ حسد ہے. لیکن علم حاصل ہو گیا تو علم کے اوپر غرہ ہو گیا، ہم تو بڑے عالم ہیں، بڑے محقق ہیں، اور دوسروں سے حسد ہونے لگا، حب جاہ پیدا ہو گئی کہ لوگ میرے دل دادا ہو جائیں، میرے متقد ہو جائیں، یہ ساری باتیں پیدا ہو. اللہ، ہمارے حضرت حضرت میاں صاحب رحمۃ اللہ علیہ، حضرت سید اصغر حسین صاحب رحمۃ اللہ علیہ، اللہ تعالیٰ ان کے درجات بلند فرمائے، ہمارے والد صاحب تو استاد تھے، بڑے عجیب و غریب بزرگ تھے، عجیب حالات والد صاحب سنایا کرتے تھے. تو میرے بڑے بھائی تھے مرحوم مولانا محمود اشرف صاحب کے والد، مولانا ذکی کیفی صاحب. تو یہ اس وقت دارالعلوم دیوبند میں کچھ قدوری قافیہ وغیرہ پڑھا کرتے تھے. تو ایک مرتبہ جا رہے تھے حضرت میاں صاحب کے گھر کے پاس سے، تو حضرت سے ملنے کے لیے چلے گئے، سلام دعا کرنے کے لیے. हजमिया साहब साहब एक कच्छ आदमी थे, कच्छ होता था। तो क्या फरमाते हैं कि मैं जो गया तो मैंने जाकर सलाम दुआ की और हजमिया साहब से अर्ज किया कि हजरत दुआ फरमा दीजिए, अल्लाह ताला मुझे इल्म अता फरमाए, दुआ फरमा दीजिए कि अल्लाह ताला मुझे इल्म अता फरमाए। हमारा ना भाई ना ना, ना। मैं तुम्हारे लिए दुआ नहीं करता। भाईजान मेरे बड़े भाई मरहूम अल्लाह ताला उनकी मफरत फरमाए, दर्जात बुलंद फरमाए, कहते हैं जब बड़े मियां ने जिस दिन ये बात कही थी तो उसी दिन मुझे अंदाजा हो गया था कि शायद मेरे किस्मत में ये दरसे निजामी की तकमील नहीं है, क्योंकि उन्होंने फरमाया ना भाई ना, 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 ना मैं दुआ नहीं करता तुम्हारे हजरत दुआ कहा कि ना ना मैं दुआ नहीं करता। क्यों हजरत इल्म के लिए दुआ क्यों नहीं फरमाई? फरमाया देखो एक बात बताऊं, मियां साहब अपने बारे में फरमाए, मियां साहब वहां दारुल देवबंद के सहन में एक चटाई पे बैठ के पढ़ाया करता था, सबक पढ़ाता था चटाई पे बैठ के। अब वही मियां साहब एक तखत पे बैठ के सबक पढ़ाता है, और अगर मियां साहब को कोई कहे अब कहे कि जाके चटाई पे पढ़ाओ तो मियां साहब नाराज हो जाएगा चटाई पे पढ़ाने से कि मेरी शान घट गई। तो मियां ये इल्म जो है ये तो नाज पैदा कर दे, ये फख्र पैदा कर दे, तकब्बुर पैदा कर दे, इस वास्ते तुम्हारे लिए दुआ नहीं मांगता हूं, तो तुम्हें इल्म की दुआ नहीं मांगता। तुम्हारे बड़े भाईजान साहब फरमाया करते थे कि जिस दिन बड़े मियां ने ये कह दिया था तो उसी दिन मुझे कुछ अंदाजा हो गया था कि शायद मेरे मुकद्दर में तकमील है नहीं। हुआ भी यही कि वो सरजामी तक पढ़ा, उसके बाद हालात कुछ ऐसे पैदा हो गए कि तालीम जारी ना रख सके, लेकिन उसके बावजूद हजरत की ये शायद दुआ थी कि इल्म की तो दुआ नहीं की लेकिन इससे दुआ की होगी कि अल्लाह ताला जो इल्म का समरा है वो अता फरमाए। चुनाचे माशाल्लाह हजरत थानवी रहमतुल्लाह से बैत थे और माशाल्लाह बुजुर्गों से ताल्लुक, बुजुर्गों के साथ अच्छे अच्छे उलेमा से ज्यादा मालूमात हासिल, अच्छे अच्छे उलेमा से ज्यादा माशाल्लाह बुजुर्गों के साथ निस्बत, तो ये सब चीजें अल्हम्दुलिल्लाह हासिल हुई। लेकिन मियां साहब ने क्या अजीब सबक दे दिया कि भाई ये इल्म नया तुम इल्म की दुआ मांगवा रहे हो तो इल्म तनहा इल्म जो है ये तो तकब्बुर पैदा कर देगा, जो असल चीज है वो उसकी दुआ मंगवाओ कि अल्लाह तबारक व तआला उसका जो इल्म का जो समर होना चाहिए वो अल्लाह ताला अता फरमा दे, वही दुआ मांगी होगी। अल्हम्दुलिल्लाह अल्लाह ताला ने उनको ऐसा बनाया, अल्हम्दुलिल्लाह। तो गरज ये है कि भाई ये जो इल्म के जो खतरात है ना, ये हुजबर किबर हब्बे जार हसद पता नहीं क्या कुछ। हमारे हजवाली साहब पहले फरमाते थे कि एक मरतबा किसी ने शैतान को देखा ख्वाब में, इबलीस को ख्वाब में देखा कि एक बंजारे की शक्ल में, बंजारा उसको कहते हैं जो सामान लाद के ना अपने पुश्त के ऊपर वो बस्ती बस्ती जाकर बेचता है, तो एक बंजारे की शक्ल में देखा कि बहुत सारी गठड़ियां उठाए ले जा रहा है। तो एक गठड़ी पे लिखा हुआ है वो सब गंदगी की है, कोई किसी में पेशाब है, किसी में पखाना है, किसी में ऐसी और नजर करते हैं, तो किसी पे एक पे लिखा हुआ है हसद, एक पे लिखा हुआ है तकब्बुर, एक पे लिखा हुआ है हब्बे जाह, एक पे लिखा हुआ है हब्बे माल, ये गठियां उठा गए। तो जो साहब ख्वाब में देख रहे थे उन्होंने पूछा कि भाई ये क्या लेके जा रहे हो, ताकि ये सामान्य तजारत से बेचने ले जा रहा हूं। वो दिमाग खराब हुआ है, ये गंदगी कौन खरीदेगा तुम्हारे से, ये गंदी नजासतें जो तुम लेके जा रहे हो, कहा कि मुझे अपना बाजार खूब मालूम है, अपने खरीदारों की मंडी मुझे खूब मालूम है, कहां मेरे खरीदार मुझे मिलेंगे। तो ये जो है ना ये तकब्बुर, ये तकब्बुर वाली गंदगी की तरफ इशारा करके कहा कि जो दौलतमंद लोग हैं वो खूब मजे से खरीदेंगे इसको, और ये जो हब्बे जा है और हसद है ये उलमा की मंडी में खूब बिकेगा। ओलमा की मंडी में खूब बिकेगा, खूब शौक शौक से लोग वो खरीदेंगे लोग। तो मैं अपनी मंडियां खूब जानता हूं, अल्लाह ताला हिफाजत फरमाए। तो ये हिफाजत जो है तरक्की का, इसके बगैर नहीं होती। जैसे हजरत ने फरमाया था कि किसी अल्लाह वाले की जूतियों में जा पड़ो, तो जूतियों में जा पड़ने के नतीजे में फिर अल्लाह तबारक व तआला ये सारा तकब्बुर, सारा हसद और दुनियादारी और अल्लाह तबारक व तआला की नाफरमानियों के जज्बे ये खत्म फरमा देते हैं, या कम अज कम इनका इमाला हो जाता है और उसी रास्ते पर बढ़ जाते हैं। तो इसलिए फरमाया कि अल्लाह वालों की बात। हकीकत यह है कि जितनी जो मैंने अभी आठ नौ चीजें बताई हैं, उनमें ये अगर देखा जाए तो ये खुलासतुल लुब लुबाबी है। या अय्युहल्लज़ीना आमनु तक़ुल्लाह वकूनू मअस्सादिकीन, सच्चे लोगों के साथी बन जाओ, उनकी सोबत इख्तियार कर लो, यही है तकवा हासिल करने का तरीका। तो ये नवी चीज है। और तो दसवीं चीज ये फरमाई कि अगर किसी आदमी को अल्लाह जल्ला जलालू का जिक्र महबूब हो जाए, जब किसी से मोहब्बत होती है तो उसका तज़किरा भी इंसान को महबूब हो जाता है। तो अल्लाह तबारक व तआला का तज़किरा महबूब जो हो जाए, अल्लाह के औलिया का तज़किरा महबूब हो जाए, उसके अंदर आदमी का दिल लगने लगे, उसके अंदर उसको लुत्फ आने लगे। यह है दस चीजें जो हजरत इमाम हलीम रहमतुल्लाह अलैह ने बयान फरमाई हैं। अल्लाह तबारक व तआला की मोहब्बत हासिल करने के तरीके भी हैं और उनके आसारो नताइज भी हैं। अब आखिरी बात इसमें यह अर्ज करनी है कि काफी जनों से बात चल रही है अल्लाह तबारक व तआला की मोहब्बत की, कहने को मैंने भी कह दिया, आपने भी सुन लिया। असल चीज जो है अल्लाह तबारक व तआला आपकी रहमत से इस दौलत का कुछ हिस्सा अपने फजल व करम से अता फरमा दे। तो ये असल में मोहब्बत इलाही जो है, इसके भी मुख्तलिफ दरजात और मुख्तलिफ रंग हैं। एक दर्जा ऐसा है अल्हम्दुलिल्लाह मोहब्बत का जो हर साहिब ईमान को आता है, जो अल्लाह जल्ला जलालुहु की जात पर ईमान ले आया, आपकी तौहीद पर ईमान ले आया, अल्लाह तबारक व तआला की कुदरत पर ईमान ले आया, रहमत पर ईमान ले आया, तो मुमकिन नहीं है कि उसको कुछ ना कुछ मोहब्बत अल्लाह तबारक व तआला से हासिल ना हो। और जितना ईमान मजबूत होगा उतनी ही मोहब्बत भी मजबूत होगी। तो बाद औकात ये मोहब्बत जो है, ये न समझ, इससे मायूस ना होना चाहिए कि भाई हम गलतकारी में मुब्तला हैं या कोताहियों में गलतियों में हैं तो लिहाजा गोया मोहब्बत से खाली है, ऐसा नहीं। गलतकारियों के साथ भी फिल जुमला अल्लाह जल्ला जलालुहु की मोहब्बत हो सकती है और होती है, जरूरत फिर उसको आगे बढ़ाने और उससे काम लेने की। और दलील इसकी यह है, हदीस में आता है कि एक साहब थे, वो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के जमाने में वो बेचारे कोई हसब और नसब के एतबार से कोई आला दर्जे के हसब नसब के आदमी नहीं थे, यहां तक कि लोगों ने उनका नाम हिमार रखा हुआ था, हिमार गधे को कहते इस दर्जा हसब और नसब के एतबार से कुछ कमजोर थे। ऊपर से ये कि शराब के आदी थे, शराब उस जमाने से जब से कि शराब हलाल थी, हराम नहीं थी, हुरमत नहीं आई थी, उस वक्त से पीते आए थे, जाए होंगे तो हराम होने के बाद और सहाबा इकराम ने तो फौरन छोड़ दी थी। ये बेचारे कुछ दिनों तक मुब्तला रहे शराब पीने। तो हदीस में वो रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम के बाद जब कोई शख्स शराब पीने की वजह से लाया जाता था तो उसको कोड़े लगते थे। तो एक मरतबा लाया गया तो जी इन्होंने शराब पी है, कोड़े लगा दिए हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम। फिर दूसरी मरतबा लाया गया, फिर कोड़े लगा दिए। तो ऐसा दो तीन मरतबा हुआ। जब कई मरतबा इस तरह हो गया तो उस पर जब कोड़े लग रहे थे तो किसी ने कह दिया کسی نے کہہ دیا کہ اللہ ان پہ لعنت کرے، پھر سے بار بار ان کو لایا جاتا ہے اور یہ شراب پی لیتے ہیں اور ان کے اوپر کوڑے رکھتے ہیں، ایسا کوئی جملہ بول کے اللہ حضور نبی کریم صلی اللہ علیہ وسلم صلی اللہ علیہ وسلم تو آپ نے فرمایا کہ نہیں نہیں ہرگز ان کو لعنت نہ کرو، ان کو لعنت نہ کرو، ابھی کوڑے لگا رہے تھے ابھی فرما رہے لعنت نہ کرو، اور فرمایا انہ یحب اللہ ورسول، یہ یقیناً اللہ اور اس کے رسول سے محبت کرتا ہے. اس وقت رسول کریم صلی اللہ علیہ وسلم نے اس شخص کے بارے میں جس جو بار بار اس جرم میں پکڑ کر جن کو لایا جا رہا ہے ان کے بارے میں فرما دیا کہ اللہ اور اس کے رسول سے محبت کرتا ہے. تو معلوم ہوا بھائی کہ یہ محبت ہر صاحب ایمان کے دل میں ہوتی ہے، کتنا ہی برا ہو جائے، کتنا ہی گیا گزرا ہو جائے اعمال میں، لیکن اگر ایمان ہے اللہ تبارک و تعالیٰ اس کی سلامتی اس کا ہے کی حفاظت فرمائے. تو الحمدللہ محبت فی الجملہ موجود ہے، اور جب موجود ہے تو یہی چنگاری آگے بڑھ کر انشاءاللہ نافع بن سکتی ہے، مزید محبت پیدا کر سکتی ہے. تو لہٰذا ایک تو یہ سمجھ لینا چاہیے کہ کوئی آدمی اسی حدیث سے معلوم ہو رہا ہے، کسی کو اگر کسی غلط کام میں مبتلا دیکھو تو یہ نہ سمجھو کہ اللہ تبارک و تعالیٰ سے اس کے تعلق نہیں ہے، اللہ تعالیٰ سے محبت نہیں ہے. خدا جانے اس کا اللہ تبارک و تعالیٰ کے ساتھ کیا تعلق ہے، کس درجے کا تعلق ہے، خدا جانے وہ ہم سے کہاں آگے بڑھ جائے، کیا اس کی قبض پیسہ ہو جو اللہ تبارک و تعالیٰ کو پسند آ جائے. لہذا کسی کی آدمی کی تحقیر نہ کرنی چاہیے، اس گناہ کی تحقیر کرو، لیکن اس آدمی کے بارے میں یہ نہ سمجھو کہ پتہ نہیں کہ گویا اس کے اندر اللہ تبارک و تعالیٰ کی محبت ہے. الحمدللہ یہ ادنا درجہ محبت کا یہ ہر صاحب ایمان کو الحمدللہ حاصل ہے اللہ تعالیٰ کے فضل و کرم، اس پر اللہ تعالیٰ کا شکر ادا کرنا چاہیے. جتنا شکر ادا کیا جائے گا اتنی اللہ تعالیٰ اور فضل و کرم فرمائے. تو یہ ادنا درجہ تو یہ ہے. پھر اس سے آگے درجہ بڑھتا ہے کہ محبت اتنی ہو جائے، اور یہی درجہ کم سے کم مطلوب ہے ہر مسلمان سے، ہر صاحب ایمان، محبت اتنی ہو جائے کہ اس کی نافرمانی سے بچ جائے، اس کی اطاعت کامل ہو جائے اور نافرمانی سے بچ جائے، اتنی محبت حاصل ہو جائے. نہ صحیح طبی محبت کا جوش، نہ صحیح طبی محبت کا جوش، طبی محبت کا جوش کبھی ہوگا ہوتا ہے کبھی نہیں ہوتا، کچھ لوگوں کو ہوتا ہے کچھ کو نہیں ہوتا، لیکن اتنی محبت کہ جس کے ذریعے انسان اپنے محبوب کی نافرمانی سے بچ جائے، اس کی طاعت کے درجے میں آ جائے، یہ ہر صاحب ایمان سے مطلوب ہے، اس کے دل میں اس کا حصول فرض ہے. کیونکہ اگر یہ محبت نہیں ہوگی تو یقیناً طاعت میں نقص رہے گا، یا معصیت پیدا ہوگی، کوئی گناہ اور نافرمانی میں انسان مبتلا ہوگا. لہذا یہ درجہ حاصل کرنا ہر ایک کے ذمے فرض ہے. اور ایک درجہ ہوتا ہے محبت کا جوش، محبت کا جوش وہ جو بعض صوفیاء کرام اولیاء کرام کے حالات میں ملتا ہے کہ بس ہر ماں سوا سے، سوائے اللہ تبارک و تعالیٰ کے ہر ماں سوا سے تعلق قطع ہے، اور صرف اللہ تبارک و تعالیٰ سے تعلق جڑا ہوا ہے. اللہ اکبر. بعض صوفیاء کرام سے یہاں تک منقول ہے کہ اگر اللہ تبارک و تعالیٰ کے سوا کسی اور کا خیال آ جائے تو وہ اس کو معافیت سمجھ، یہ خیال آیا اللہ تبارک و تعالیٰ کا یہ معافی، حضوری کی یہ کیفیت ہوتی ہے کہ کوئی وقت اللہ تبارک و تعالیٰ کے دور دھیان سے خالی نہیں ہے. یہ اور اعلیٰ درجہ ہے جو اللہ والوں کو حاصل ہوتا ہے، ہو جاتا ہے. لیکن پہلی بات ہمارے حضرت، میں اپنے حضرت کی بات سناتا ہوں کہ جو ادنا درجہ میں نے عرض کیا جو الحمدللہ ہر صاحب ایمان کو حاصل ہے، اس پر اللہ تعالیٰ کا شکر ادا کرو. یا اللہ آپ نے اپنے فضل و کرم سے ایمان کی توفیق عطا فرمائی اور یہ درجہ عطا فرما دیا، اللہ بچائے اللہ بچائے. نہ ہوتا یہ تو کہاں کی گمراہی میں جا کر گرتے. اے اللہ آپ نے اپنے فضل و کرم، اس پر شکر ادا کرو. اور اس سے اگلا درجہ جو ہے یعنی محبت کا وہ درجہ جو اللہ تبارک و تعالیٰ کی اطاعت پر آمادہ کر دے اور اس کی معافیت سے نکال دے, اس کے حاصل کرنے کی فکر کرتے رہو, کوشش کرتے رہو. اور میں جیسا ابھی انشاءاللہ فرض کروں گا کہ کوشش کرتے رہو اس درجے کو حاصل کرنے. اور ایک بزرگ گزرے ہیں تابعین میں سے ہیں, بات تو میں نے سب سے پہلے سنی تھی اپنے حضرت بابا نجم حسن صاحب رحمۃ اللہ, اللہ تعالیٰ ان کے درجات بلند فرمائے, ہمارے بزرگ حضرت خان رحمۃ اللہ کے خلیفہ تھے حضرت بابا نجم حسن صاحب رحمۃ اللہ, بڑے عجیب وہ بھی صاحب کش بزرگ تھے, حضرت خوب جانتے حضرت کے ان کا بہت وہاں پر تشریف لایا کرتے تھے. تو حضرت بابا نجم حسن صاحب رحمۃ اللہ علیہ نے ایک دن فرمایا کہ یہ تو آیت کریمہ ہے نا کہ قل ان کنتم تحبون اللہ فاتبعونی یحببکم اللہ. تو حضرت نے فرمایا دیکھو اس میں اللہ تعالیٰ فرما رہے ہیں کہ اگر تم مجھ سے محبت کرتے ہو, یعنی اللہ تبارک و تعالیٰ سے محبت کرتے ہو, تو حضرت فرماتے ہیں یعنی محبت کا دعویٰ کرتے ہو یا محبت کا ارادہ کرتے ہو تو کیا کرو, فاتبعونی. حضور سے فرمایا کہ یہ کہو لوگوں سے کہ اگر تم اللہ سے محبت کرتے ہو تو میری اتباع کرو. تو قاعدے کا تقاضا یہ تھا کہ اس موقع پر اللہ تعالیٰ یوں فرماتے کہ اگر تم اللہ سے محبت کرتے ہو تو رسول اللہ صلی اللہ علیہ وسلم کی اتباع کرو, تو اس کے نتیجے میں تمہارے دل میں اللہ کی محبت پیدا ہو جائے گی. لیکن فرمایا کیا کہ اگر اللہ تبارک و تعالیٰ سے محبت کرتے ہو تو رسول اللہ صلی اللہ علیہ وسلم کی اتباع کرو, اس کے نتیجے میں اللہ تم سے محبت کرے, یحببکم اللہ. یہ نہیں فرمایا کہ تمہارے دل میں محبت پیدا ہو جائے گی اللہ کی, بلکہ یہ فرمایا کہ اللہ تم سے محبت کرے گا. تو بابا صاحب نے فرمایا کہ اللہ تعالیٰ فرما رہے ہیں کہ تم کیا میرے مجھ سے محبت کرو گے, تم کیا میرے مجھ سے محبت کرو گے, میں جب تمہارے سے محبت کروں گا تو پھر تمہارے دل میں محبت پیدا ہوگی, تم جا کر پتا چلے گا محبت کیا ہوتی ہے. تو اصل میں محبت کا آغاز جو ہے وہ اللہ تعالیٰ کی طرف سے ہوتا ہے, پھر بندے کے دل میں محبت آتی ہے اللہ تبارک و تعالیٰ کی. یہ حضرت بابا صاحب نے ارشاد فرمایا. اس کو تو باقی پہلے کبھی توجہ نہیں تھی, بھائی کہہ رہے ان کن تم تحبون اللہ فاتبعونی, تو تحبون اللہ فرماتے رہتا ہے پہلے سورت میں اللہ تعالیٰ سے محبت کرو, فرمانے کی حبکم اللہ. حضرت بابا صاحب سے یہ بات سنی تھی. بعد میں ایک کتاب اسی کتاب میں بحق امام بحقی رحمۃ اللہ علیہ کی کتاب میں ایک بزرگ گزرے احمد بن ابی الحواری, بڑے درجے کے اولیاء اللہ میں سے ہیں, عجیب حالات ہیں ان کے. تو ان کا قول نظر سے گزرا بیان ہی ہے اسی مضمون کہ حضرت احمد بن ابی الحواری رحمۃ اللہ علیہ نے فرمایا کہ کوئی بندہ اللہ سے محبت کر ہی نہیں سکتا جب تک کہ اللہ تعالیٰ اسے محبت نہ کرے. کسی بندے میں کی مجال نہیں ہے کہ اللہ تعالیٰ سے محبت کر سکے جب تک اللہ تبارک و تعالیٰ اسے محبت نہ فرمائے. اور فرمایا کہ اللہ تعالیٰ کی محبت کب ہوتی ہے کہ جب اللہ تعالیٰ کسی بندے کو دیکھتے ہیں کہ میرے راستے میں کوشش کر رہا ہے, اجتہاد کی مرضاتی, یعنی جب میری رضامندی کے حصول میں کوشش کر رہا ہے تو اللہ تعالیٰ اسے محبت فرماتے ہیں. اور جب اللہ تعالیٰ محبت فرماتے ہیں تو اس کے دل میں پھر اللہ تبارک و تعالیٰ کی محبت پیدا ہو جاتی ہے. لہذا خلاصہ یہ نکلا کہ جو اللہ تعالیٰ نے ایمان کے درجے میں جو محبت عطا فرمائی ہے الحمدللہ, صاحب ایمان کو اس پر شکر ادا کرے, اور شکر ادا کر کے پھر کوشش میں لگا رہے کہ اس سے اعلیٰ درجہ جو مطلوب ہے جس میں اطاعت کاملہ ہو وہ حاصل ہو. جب وہ اس کوشش میں لگے گا اس کوشش کے نتیجے میں اللہ تعالیٰ کی اس سے محبت فرمائیں گے, اور جب اللہ تعالیٰ محبت فرمائیں گے تو اس کے دل میں بھی انشاءاللہ اللہ تعالیٰ کی محبت آئے گی. اللہ تعالیٰ اپنے فضل و کرم سے ہم سب کو اپنے فضل و کرم سے اس کی توفیق عطا فرما دے. اللہ تبارک و تعالیٰ ہم سب کے لیے اپنی رضا کاملہ کا راستہ پیدا فرما دے. ویسے میں نے گزارشات گستاخی میں کر دی, کچھ حضرت سے کچھ نصیحت کی درخواست ہے. میری ماشاء اللہ